بسم الله الرحمن الرحيم. ملفوظات حضرت مسیح معود.
اس نے فرمایا، میں چاہتا ہوں کہ ایک کتاب تعلیم کی لکھوں اور مولوی محمد علی صاحب اس پر ترجمہ کریں. اس کتاب کے تین حصے ہوں گے. ایک یہ کہ اللہ تعالیٰ کے حضور میں ہمارے کیا فرائض ہیں، اور دوسرے یہ کہ اپنے نفس کے کیا کیا حقوق ہم پر ہیں، اور تیسرے یہ کہ بنی نو کے ہم پر کیا کیا حقوق ہیں. فرمایا، زمانہ نبوت تو نورن علی نور تھا اور ایک آفتاب تھا، لیکن اس کے بعد کے اولیاء کے جو خوارق و کرامات بدلائے جاتے ہیں، وہ اپنے ساتھ انکشاف نہیں رکھتے اور ان کی تاریخ کا صحیح پتہ نہیں لگ سکتا. چنانچہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی کرامات ان کی وفات کے 200 سال بعد لکھی گئیں، اور علاوہ اس کے ان لوگوں کو یہ موقع دشمن کے مقابلہ کا نہیں ملا، اور نہ ان کو ایسا فتنہ درپیش آیا جیسا کہ ہم کو. فرمایا، ابھی ہمارے مخالفوں میں سے بہت سے ایسے آدمی ہیں جن کا ہماری جماعت میں داخل ہونا مقدر ہے. وہ مخالفت کرتے ہیں، پر فرشتے ان کو دیکھ کر ہنستے ہیں کہ تم بالآخر انہی لوگوں میں شامل ہو جاؤ گے. وہ ہماری مخفی جماعت ہے جو کہ ہمارے ساتھ ایک دن مل جائے گی. شہر سے واپس آ کر حضرت اختر سندر تشریف لے گئے، اور کھانے کے وقت دوبارہ تشریف لائے، اور ملانوں کے نفس پرستیوں اور طلاق اور حلالہ کے منحوس رسومات پر مختلف گفتگو فرماتے رہے. زور و عصر کی نمازوں میں جماعت کے ساتھ شریک ہوئے. پھر شام کے نماز پڑھ لینے کے بعد سے نماز عشاء سے فراغت حاصل کرنے تک احباب میں رونق افروز رہے. ایک دوست کا خط اور دیگر دو اخبارات با نماز سنے. مولوی عبد الکریم صاحب نے میر حامد شاہ صاحب سیالکوٹی کے ایک نظم سنائی، جس سے آپ بہت خوش ہوئے اور اسے اخبار میں چھپوا دینے کا حکم دیا. وہ نظم یہ تھی، ڈنکا بجا جہاں میں مسیحا کے نام کا، خادم ہے دین پاک رسول انام کا. دوسرے دن صبح 9 بجے کی سیر میں لوکا کے ذکر پر، جس کا بیان سیالکوٹ کے ایک اخبار میں سے گزشتہ دن سنایا گیا تھا، جس میں مریم عیسیٰ کے ذمے میں لکھا گیا تھا، بہت دیر تک گفتگو ہوتی رہی. آپ نے مفتی محمد صادق صاحب اور مولوی اللہ دیا لدھیانی کو مزید تحقیقات کو حکم دیا. نیز دوران گفتگو فرمایا، عربی میں لکھ چٹنی کو کہتے ہیں، جس پر حضرت مفتی محمد صادق صاحب نے عرض کیا کہ انگریزی میں لکھ چٹنی کو کہتے ہیں. اس پر آپ نے فرمایا کہ چٹنی تک تو بات پہنچ گئی ہے، امید ہے کہ مرم پٹی تک بھی بات نکل آئے گی. فرمایا، انگریزی کتابوں اور تاریخ کلیسا سے اس کے حالات کے متعلق تحقیقات کرنی چاہیے، یہ ایک نئی بات نکلی ہے. پھر فرمایا، یہ کچھ مشکل امر نہیں ہے، اگر ہم چاہیں تو لوکا پر توجہ کریں اور اس سے سب حالات دریافت کریں، مگر ہماری طبیعت اس سے اقرار کرتی ہے کہ ہم اللہ تعالیٰ کے سوائے کسی اور کی طرف توجہ کریں. خدا تعالیٰ آپ ہمارے سب کام بناتا ہے. یہ لوگ جو کشف قبور لیے پھرتے ہیں، یہ سب جھوٹ اور لغو اور بےہودہ بات ہے اور شرک ہے. ہم نے سنا ہے اس طرف ایک شخص پھرتا ہے اور اس کو بڑا دعویٰ کشف قبور کا ہے. اگر اس کا علم سچا ہے تو چاہیے کہ وہ ہمارے پاس آئے اور ہم اس کو ایسی قبروں پر لے جائیں گے جن سے ہم خوب واقف ہیں، مگر یہ سب بےہودہ باتیں ہیں اور ان کے پیچھے پڑنا وقت کو ضائع کرنا ہے. صحیح آدمی کو چاہیے ایسے خیالات میں اپنے اوقات کو خراب نہ کرے، اس طریق کو اختیار کرے جو اللہ اور اس کے رسول اور اس کے صحابہ نے اختیار کیا تھا. اس کے بعد مختلف گدی نشینوں کے حالات پر افسوس ہوتا رہا، جس فروغ وغیرہ بیداد میں گرفتار ہے. اس پر حضرت اختص نے فرمایا، انسان میں ایک ملکہ اعتراض کا ہوتا ہے کہ وہ سروت سے حض اٹھاتا ہے اور اس کے نفس کو دھوکہ لگتا ہے کہ میں اس مضمون سے سرور پا رہا ہوں، مگر دراصل نفس کو صرف حس درکار ہوتا ہے، خواہ اس میں شیطان کی تعریف ہو یا خدا کی. جب یہ لوگ اس میں گرفتار ہو کر فنا ہو جاتے ہیں تو ان کے واسطے شیطان کی تعریف یا خدا کی تعریف سب برابر ہو جاتے ہیں. اس پر رات کی سیر ختم ہوئی. پھر کھانے کے وقت حضرت اقدس باہر تشریف لائے، اور کھانا کھانے کے بعد حضور اقدس نے ایک تقریر فرمائی، جو کچھ وہ ضبط میں آ سکی وارث کی جاتی ہے. اس زمانے کی فتنہ و فساد کا ذکر تھا. حضرت اقدس نے فرمایا، ایک مسلمان کے لیے ضروری ہے کہ اس زمانے کے درمیان جو فتنہ اسلام پر پڑا ہوا ہے، इसके दूर करने में कुछ हिस्सा नहीं। बड़ी इबादत यही है कि इस फितने के दूर करने में हर एक मुसलमान कुछ ना कुछ हिस्सा दे। इस वक्त जो बदियां और गुस्ताखियां फैली हुई हैं, चाहिए कि अपनी तकरीर और इल्म के जरिए से और हारे कुव्वत के साथ जो उसको दी गई है, मुखलिसाना कोशिश के साथ इन बातों को दुनिया से उठा दे। अगर इसी दुनिया में किसी को आराम और लज्जत मिल गई तो क्या फायदा, अगर दुनिया में ही दर्जा पा लिया तो क्या हासिल। उकबा का सवाब लो जिसकी दहा नहीं। हर एक मुसलमान को खुदा ताला की तौहीद और तफरीद के लिए ऐसा जोश होना चाहिए जैसा कि खुद अल्लाह ताला को अपनी तौहीद का जोश है। गौर करो कि दुनिया में इस तरह का मजलूम कहाँ मिलेगा जैसा कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम है। कोई गंद और गाली और दुश्नाम नहीं जो आपकी तरफ न फेंकी गई हो। क्या यह वक्त है कि मुसलमान खामोश होकर बैठे रहे? अगर इस वक्त कोई शख्स खड़ा नहीं होता और हक की गवाही देकर झूठे के मुंह को बंद नहीं करता और जायज रखता है कि काफी लोग बेहयाई से हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम पर इत्तहाम लगाते जाएं, लोगों को गुमराह करते जाएं, तो याद रखो कि वो बेशक बड़ी बात पुरुष के नीचे है। चाहिए कि जो कुछ इल्म और वाकफियत तुम्हें हासिल है वो इस राह में खर्च करो और लोगों को इस मुसीबत से बचाओ। हदीस शरीफ से साबित है, अगर तुम दज्जाल को ना मारो तब भी वो मारी जाएगा। असल मशहूर है, हर कमाले राज वाले 13वीं सदी से ये वाकया शुरू हुई और अब वक्त करीब है कि उसका खात्मा हो जाए। इसलिए हर एक मुसलमान का फर्ज है कि जहां तक हो सके पूरी कोशिश करे नूर और रोशनी लोगों को दिखाए। फरमाया, अल्लाह ताला के नजदीक और साहेब बरकात वही शख्स है जिसको ये जोश हासिल हो जाए। अल्लाह ताला चाहता है कि उसका जलाल जाहिर हो। नमाज में जो सुबहान रब्बी अल अजीम और सुबहान रब्बी अल आला कहा जाता है, वो भी खुदा ताला के जलाल के जाहिर होने की तमन्ना है कि अल्लाह ताला की ऐसी अजमत हो जिसकी नजीर ना हो। नमाज में तस्बीह और तकदीस करते हुए यही हालत जाहिर होती है कि अल्लाह ताला ने तरगीब दी है कि तबन जोश के साथ अपने कामों से और अपनी कोशिशों से दिखा दे कि उसकी अजमत के बरखिलाफ कोई शय मुझ पर गालिब नहीं आ सकती। ये बड़ी इबादत है। जो लोग इसकी मर्जी के मुताबिक जोश रखते हैं वही मुअय्यद कहलाते हैं और वही बरकतें पाते हैं। जो लोग खुदा ताला की अजमत और जलाल और तकदीस के लिए जोश नहीं रखते, उनकी नमाजें छूटी हैं और उनके सीधे बेकार हैं। जब तक खुदा ताला के लिए जोश ना हो, ये सीधे सिर्फ जंतर मंतर ठहरेंगे जिनके जरिए ये बहिश्त को लेना चाहते हैं। याद रखो, कोई जिस्मानी बात जिसके साथ कैफियत ना हो फायदेमंद नहीं हो सकती। जैसे कि अल्लाह ताला को कुर्बानी के गोश्त नहीं पहुंचते, ऐसे ही तुम्हारे रुकू और सुजूद भी नहीं पहुंचते जब तक उनके साथ कैफियत ना हो। अल्लाह ताला कैफियत को चाहता है और उन लोगों से प्यार मोहब्बत करता है जो उसकी इज्जत और अजमत के लिए जोश रखते हैं। जो लोग ऐसा करते हैं वो एक बारीक राह से गुजरते हैं और कोई दूसरा शख्स उनके साथ नहीं जा सकता। जब तक कैफियत ना हो इंसान तरक्की नहीं कर सकता। गोया खुदा ताला ने कसम खाई है कि जब तक उसके लिए जोश ना हो कोई लज्जत नहीं देगा। हर एक आदमी के साथ एक तमन्ना होती है, लेकिन कोई शख्स मोमिन नहीं बन सकता जब तक कि सारी तमन्नाओं पर अल्लाह ताला की अजमत को मुकद्दम ना कर दे। वली करीबी और दोस्त को कहते हैं, जो दोस्त चाहता है वही ये चाहता है, तब ये वली कहलाता है। अल्लाह ताला फरमाता है, मा खलक्तुल जिन्ना वल इंसा इल्ला लियाबुदून। इंसान को चाहिए कि वो अल्लाह ताला के लिए जोश रखे, तब वो अपने अपनाए जिन से बढ़ जाएगा और खुदा ताला के मुकर्रर बंदों में शामिल हो जाएगा। मुर्दों में से नहीं होना चाहिए कि मुर्दे के मुंह में एक शय एक तरफ से डाली जाती है तो दूसरी तरफ से निकल जाती है। इसी तरह शकावत की हालत में कोई अच्छी चीज अंदर नहीं जा सकती। याद रखो कि कोई इबादत और सदका कबूल नहीं होता जब तक कि अल्लाह ताला के लिए जाती जोश ना हो, जिसके साथ कोई जाती मफायद और मुनाफे के ना हो और ऐसा जोश हो कि खुद भी जान ना सके कि यह जोश मुझ में क्यों है। بہت ضرورت ہے کہ ایسے لوگ بکثرت پیدا ہوں، مگر سوائے اللہ تعالیٰ کے ارادے کے کچھ ہو ہی نہیں سکتا. اور جو لوگ اس طرح دینی خدمات میں مصروف ہوتے ہیں وہ یاد رکھیں کہ وہ خدا تعالیٰ پر کوئی احسان نہیں کرتے. جیسا کہ ہر ایک فصل کے کاٹنے کا وقت آ جاتا ہے، ہم مفاسد کے دور کر دینے کا وقت آ گیا ہے، تسلیس پرستی حد کو پہنچ گئی ہے، صادق کی توہین اور گستاخی یہاں تک کی گئی ہے. ہاں حضرت صلی اللہ علیہ وسلم کی قدر مکھی اور زنبور جتنی بھی نہیں کی گئی، زنبور سے بھی انسان ڈرتا ہے اور چیونٹی سے بھی اندیشہ کرتا ہے، لیکن حضرت نبی کریم صلی اللہ علیہ وسلم کو برا کہنے میں کوئی نہیں جھجکتا. کذبوا بآیاتنا کے مصداق ہو رہے ہیں، جتنا منہ ان کا کھل سکتا ہے انہوں نے کھولا اور منہ پھاڑ پھاڑ کر سب کو شتم کیے. اب واقعی وہ وقت آ گیا ہے کہ خدا تعالیٰ ان کا تدارک کرے. ایسے وقت میں وہ ہمیشہ ایک آدمی کو پیدا کیا کرتا ہے جو اس کی عظمت اور جلال کے لیے بہت جوش رکھتا ہے. ایسے آدمی کو باطنی مدد کا سہارا ہوتا ہے. دراصل اللہ تعالیٰ سب کچھ آپ ہی کرتا ہے، مگر اس کا پیدا کرنا ایک سنت کا پورا کرنا ہوتا ہے. ولن تجد لسنت اللہ تبدیلا. اب وہ وقت آ گیا ہے، خدا تعالیٰ نے قرآن کریم میں عیسائیوں کو نصیحت فرمائی تھی کہ اپنے دین میں غلو نہ کریں، پر انہوں نے اس نصیحت پر عمل نہ کیا اور پہلے وہ ظالم تھے مگر اب وہ مذلین بھی بن گئے. خدا تعالیٰ کے صحیفہ قدرت پر نظر ڈالنے سے معلوم ہوتا ہے کہ جب بات حد سے گزر جاتی ہے تو آسمان پر تیاری کی جاتی ہے. یہی اس کا نشان ہے کہ یہ تیاری کا وقت آ گیا ہے. سچے نبی و رسول اور مجدد کی بڑی نشانی یہ ہے کہ وہ وقت پر آوے اور ضرورت کے وقت آوے. لوگ قسم کھا کر کہیں کہ کیا یہ وقت نہیں کہ آسمان پر کوئی تیاری ہو، مگر یاد رکھو خدا تعالیٰ سب کچھ آپ ہی آپ کیا کرتا ہے. ہم اور ہماری جماعت اگر سب کے سب حجروں میں بیٹھ جائیں تب بھی کام ہو جائے گا اور دجال کو زوال آ جائے گا. تلکل ایام و نداو لوہا بین الناس. اس کا کمال بتاتا ہے کہ اب اس کے زوال کا وقت قریب ہے. اس کا ارتفاع ظاہر کرتا ہے کہ اب وہ نیچا دیکھے گا. اس کی آبادی اس کی بربادی کا نشان ہے. ہاں ٹھنڈی ہوا چل پڑی، اللہ تعالیٰ کے کام آہستگی کے ساتھ ہوتے ہیں. اگر ہمارے پاس کوئی بھی دلیل نہ ہوتی تاہم زمانے کے حالات پر نظر کر کے مسلمانوں پر واجب تھا کہ وہ دیوانہ بار پھرتے اور تلاش کرتے کہ مسیح اب تک کیوں نہیں قصر شریف کے لیے آیا. ان کو یہ نہ چاہیے تھا کہ اسے اپنے جھگڑوں کے لیے بلاتے، کیونکہ اس کا کام قصر شریف ہے اور اسی کی زمانے کو ضرورت ہے. اس لیے اس کا نام مسیح موعود ہے. اگر ملانوں کو بنی ناؤ کی بلائی اور بہبودی مد نظر ہوتی تو وہ ہرگز ایسا نہ کرتے جیسا ہم سے کر رہے ہیں. ان کو سوچنا چاہیے تھا کہ انہوں نے ہمارے خلاف فتویٰ لکھ کر کیا بنا دیا ہے. خدا تعالیٰ نے جسے کہا کہ ہو جائے اسے کون کہہ سکتا ہے کہ نہ ہو. یہ لوگ جو ہمارے مخالف ہیں یہ بھی ہمارے نوکر چاکر ہیں کہ کسی نہ کسی رنگ میں ہماری بات مشرق و مغرب تک پہنچا دیتے ہیں. ہم نے ابھی سنا ہے کہ پیر گولڑوی ہمارے خلاف ایک کتاب لکھنے والا ہے. اس پر ہم خوش ہوئے کہ اس کے مریدوں میں سے جس کو ہمارے نام اور دعویٰ کی خبر نہیں تھی اس کو بھی خبر ہو جائے گی، اور اس طرح انہیں ہماری کتابیں دیکھنے کی ایک تحریک پیدا ہوگی. حضرت اقدس نے جلسہ سالانہ 1899 کے موقع پر خطاب کرتے ہوئے 28 دسمبر کو ارشاد فرمایا، سب صاحبان متوجہ ہو کر سنیں، میں اپنی جماعت اور خود اپنی ذات اور اپنے نفس کے لیے یہی چاہتا اور پسند کرتا ہوں کہ ظاہری قیل و قال جو لیکچروں میں ہوتی ہے اس کو ہی پسند نہ کیا جائے، اور ساری غرض و غایت آ کر اس پر ہی نہ ٹھہر جائے. تقریر کر رہا ہے، الفاظ میں کیسا زور ہے، میں اس بات پر راضی نہیں ہوتا، میں تو یہی پسند کرتا ہوں، اور نہ بناوٹ اور تکلف سے بلکہ میری طبیعت اور فطرت کا بھی یہی اقتضا ہے، بلکہ میری طبیعت اور فطرت کا ہی یہی اقتضا ہے کہ جو کام ہو اللہ تعالیٰ کے لیے ہو. जो बात हो खुदा के वास्ते हो। अगर अल्लाह की रजा और उसके आकाम की तामील मेरा मकसद ना होता तो अल्लाह ताला बेहतर जानता है कि मुझे तकरीरें करनी और वह सुनाना तो एक तरफ, मैं तो हमेशा खलवत ही को पसंद करता हूँ और तन्हाई में वो लज्जत पाता हूँ जिसको बयान नहीं कर सकता। मगर क्या करूं, बनी ना हो कि हमदर्दी खींच खींच कर बाहर ले आई है और अल्लाह ताला का हुक्म है जिसने मुझे तबलीग पर मामूर फरमाया है। मैंने ये बात के जाहिर किलो खाली को पसंद न किया जाए इसलिए बयान की है कि हर खैर में भी शैतान का हिस्सा रखा हुआ होता है, पर जब इंसान वास के लिए खड़ा होता है तो इसमें शक नहीं कि अमर बिल मारूफ और नहीं आनिल मुनकिल बहुत ही उम्दा काम है। मगर इस मनसब पर खड़े होने वाले को डरना चाहिए, इसमें मख्फी तौर पर शैतान का भी हिस्सा है। कुछ तो वायस के वखरे यानी हिस्से में आता है और कुछ सुनने वालों के हिस्से में। इसकी हकीकत यह है कि जब वायस वास के लिए खड़े होते हैं तो मकसद और दिली तमन्ना सिर्फ ये होती है कि मैं ऐसी तकरीर करूं कि सामईन खुश हो जाएं, ऐसे अल्फाज और फिकरात बोलूं कि हर तरफ से वाह वाह की आबादियां आए। मैं इस किस्म की तकरीर करने वालों के मकासिद को इससे बढ़कर नहीं समझता जैसे भड़वे बकाल कव्वाल गविये यही कोशिश करते हैं कि उनके सुनने वाले उनकी तारीफ करें। हाँ, बस जब एक मजमा कसीर सुनने वाला और उसमें हर एक मजाक और दर्जे के लोग मौजूद हों तो खुदा की तरफ की आंख खुली नहीं होती इल्ला माशाल्लाह। मकसूद यही होता है कि सुनने वाले वाह वाह करें, तालियां बजाएं और चेयर्स दें। गर्ज यह हिस्सा शैतान का वायज या बोलने वाले में होता है और सामीन में शैतानी हिस्सा यह होता है कि वो बोलने वाले की फसाहत और बलागत, जुबान पर पूरी हुकूमत और कादरुल कलामी, बर महल अशार, कहानियों और हंसाने वाले लतीफों को पसंद करें और दाद दें ताकि सुखन फहम साबित हों। गोया उनका मकसूद बजाय खुद खुदा से दूर होता है और बोलने वाले का अलग। वो बोलता है मगर खुदा के लिए नहीं, और ये सुनते हैं मगर इन बातों को दिल में जगह नहीं देते इसलिए कि वो खुदा के लिए नहीं सुनते। ये क्यों होता है? सिर्फ इस बात के वास्ते कि एक लज्जत हासिल करें। याद रखो, इंसान दो किस्म के लज्जतों का मजबूआ है, एक रूह की लज्जत है दूसरी नफ्स की लज्जत। रूहानी लज्जत तो एक बारीक और अमीक राज है जिस पर अगर किसी को इत्तला मिल जाए और सारी उम्र में एक मर्तबा भी जिसको ये सुरूर और जौक मिल जाए वह इससे सरशार और मस्त हो जाए। नफसानी लज्जतें ऐसी हैं कि हमेशा आनी और फानी होती हैं। नफसानी लज्जत वो लज्जत है जिसके साथ एक तवायफ बाजारों में नाच करती है, वो भी इस लज्जत में शरीक है। जैसे मौलवी वायस की हैसियत में गाता है और लोग उसको पसंद करते हैं, वैसे ही बाजारी औरत गाती है उसे भी पसंद करते हैं। इससे साफ मालूम होता है कि नफ्स यही चीज है जो एक वायस के आवाज से भी लज्जत उठाता है और दूसरी तरफ एक बदकार औरत के गाने से भी लज्जत उठाता है, हालांकि वो खूब जानता है कि ये औरत बदकार है। उसके अखलाक, उसकी माशरत बहुत ही काबिले नफरत है, लेकिन इस पर भी अगर वो उसकी बातों और उसके गानों से लज्जत उठाता है और उसको नफरत और बदबू नहीं आती तो यकीनन समझो कि ये नफसानी लज्जत है। वरना रूह तो ऐसी घिनौनी और मुताफिन शय पर राजी नहीं हो सकती। इस काबिले रहम वायस को यह पता नहीं होता कि मुझ में बात हिस्सा नहीं है। ऐसे ही अपनी जानों पर जुल्म करने वाले सामईन भी नहीं समझते कि हम यहाँ सिर्फ नफसानी लज्जत के लिए बैठे हैं और खुदा का बकरा यानी हिस्सा हमें नहीं है। बस मैं खुदा ताला से फरमाया, बस मैं खुदा ताला से पनाह मांगता हूँ कि वो हमारी तकरीरों, हमारे बोलने वालों और सुनने वालों में से इस नापाक और खबीस रूह के हिस्से को निकाल कर माज लिल्लायत भर दे। हम जो कुछ कहें खुदा के लिए उसकी रजा हासिल करने के वास्ते, और जो कुछ सुने खुदा की बातें समझ कर सुने, और नीज अमल करने के वास्ते सुने। फरमाया मुसलमानों में इदबार और जवाल आने की ये बड़ी भारी वजह है, वरना इस कदर कॉन्फ्रेंसें और अजमने और मजलसें होती हैं और वहाँ बड़े बड़े लसान और लेक्चरार अपने लेक्चर पढ़ते और तकरीरें करते, शायर कौम की हालत पर नवाखानियाँ करते हैं, वो बात क्या है कि उसका कुछ भी असर नहीं होता। कौम दिन ब दिन तरक्की के बजाय तनाजुल की तरफ जाती है। बात यही है कि इन मजलसों में आने जाने वाले इखलास लेकर नहीं जाते, वहाँ लेक्चरारों के गर्ज, जैसे कि मैंने बयान किया है, खा वो मौलवी हों या नए तालीम याफ्ता मशायख हों या सूफी, सिर्फ वाह वाह सुनना होती है। तकरीर करते वक्त उनके माबूद सामीन होते हैं, जिनकी खुशी और रजामंदी उनकी मतलूब होती है, न खुदा की रजा। लेकिन रास्तबाज और हकानी लोग जो क्यामत तक होंगे, उनका ये मकसद और मंशा कभी नहीं होता, उनका मकसूद और मतलूब खुदा होता है। और बनी नौ इंसान की सच्ची हमदर्दी और गमगुसारी, जो अल्लाह ताला की रजा के हसूल का एक बड़ा जरिया है, वो दुनिया को दिखाना चाहते हैं जो खुद उन्होंने देखा है। अल्लाह ताला का जलाल जाहिर करना उनकी तमन्ना होती है, इसलिए वो जो कुछ कहते हैं बिला खौफ लौमत लायम कहते हैं। उनकी निगाह में सामीन एक मुर्दा कीड़े होते हैं, ना उनसे कोई अज्र मकसूद होता है, ना उनके वाहवा की परवाह। गर्ज यही वजह है कि बाज़ औक़ात लोग उनकी बातें सुनकर घबरा जाते हैं और दरमियान तकरीर में उठकर चले जाते हैं, और बसा औक़ात गालियां देते और दुख देने वाली बातों पे ही इक्तफा नहीं करके किस्म किस्म की अजियतें और तकलीफें पहुंचाते हैं। इससे साफ पता लगता है कि नफसानी लज्जत का तालिब और ख्वाहिशमंद कौन होता है, और नफसानी लज्जत होती क्या है। एक तवायफ का नाच हो तो सारी रात भी जागना और जर दादन व दर्द सर खरीदन का मिस्ताक होना भी मंजूर। लेकिन एक हकानी वायस के चंद कलमे जो नहायत खुलूस और सच्चे जोश और हकीकी हमदर्दी के बिना पर उसके पाक मुंह से निकलते हैं, उनके लिए सुनना दुश्वार और करा। मगर ये हकानी वायदों की जमात इन बातों से न कभी घबराती और न झिझकती है, क्यों? उनके पेश नजर खुदा होता है, फौक अल फौक ताकतों के साथ उन पर जलवा नुमाई करता है, जो उन पर सकीनत और इस्तेकलाल नाजल फरमाता है। फिर वो मुर्दा दुनियादारों की परवाह क्या कर सकते। याद रखना चाहिए कि इंसान की पैदाइश में एक रूह का हिस्सा है, दूसरे नफ्स का, जो बहुत फैला हुआ है। अब आप लोग ये बात आसानी से समझ सकते हैं कि जो चीज ज्यादा होगी उसका असर ज्यादा होगा। रूह का जोश ऐसा है जैसे कोई गरीबुल वतन नावाकिफ लोगों में आकर बसे, बस रूह जो गुमनाम हालत में होती है उस पर बहुत कम असर होता है। रूह के असर की अलामत यह है कि जब रब्बानी वायस और हकानी रिफार्मर बोलता है तो वो अपने आवाज में सामेन को कलदम समझता है और पैगाम रसा होकर बातें पहुंचाता है। ऐसी सूरत में रूह में एक गुदाजश पैदा होती है, यहाँ तक कि वो पानी के एक आबशार की तरह, जो पानी के बुलंद करारे से नशेब की तरफ गिरता है, बेख्तियार होकर गिरती है, खुदा ताला की तरफ बहती है, और इस बहाव में वो एक ऐसी लज्जत और सुरूर महसूस करती है जिसको मैं अल्फाज में बयान नहीं कर सकता। बस वो अपने बयान और अपनी तकरीर में वजहुल्ला को देखता है, सामेईन की उसे परवाह भी नहीं होती कि वो सुनकर क्या कहेंगे। उसको एक और तरफ से एक लज्जत आती है और अंदर ही अंदर खुश होता है कि मैं अपने मालिक और अपने हुक्मरान के हुक्म पर पैगाम को पहुंचा रहा हूं। इस पैगाम रसानी में जो मुश्किलात और तकालीफ उसे पेश आती हैं, वो भी उसके लिए मासूस लज्जात और मुद्रिकुल हलावत होती हैं। ऐसे लोग चूंकि बनी नौ इंसान की हमदर्दी में माह होते हैं, इसलिए रात दिन सोचते रहते हैं और इस फिक्र में कुरते हैं ये लोग किसी न किसी तरह इस राह पर आ जाएं और एक बार चश्मे से खून पी लें। ये हमदर्दी, ये जोश ہمارے سید و مولا نبی کریم صلی اللہ علیہ وسلم میں غایت درجے کا تھا، اس سے بڑھ کر کسی دوسرے میں ہو سکتا ہی نہیں، چنانچہ آپ کی ہمدردی اور غم گساری کا یہ عالم تھا کہ خود اللہ تعالیٰ نے اس کا نقشہ کھینچ کر دکھایا ہے، لعلک کا باخع نفس کا اللہ یکون مومنین، انہیں کیا تو اپنی جان کو اللہ کر دے گا اس غم میں کہ یہ کیوں مومن نہیں ہوتے. اس آیت کی حقیقت آپ پورے طور پر نہ سمجھ سکیں تو جدا امر ہے، مگر میرے دل میں اس کی حقیقت یوں پھرتی ہے جیسے بدن میں خون. بدل دردے کے دارم از برائے طالبان حق، نمے گردد بیاں در از تقریر کوتام. میں خوب سمجھتا ہوں کہ ان حقانی وائزوں کو کس قسم کا جان گزار درد اس رائے خلق کا لگا ہوتا ہے. فرمایا پھر یہ بھی سمجھنا چاہیے کہ معلم جس رنگ اور طاقت کا ہو اس کا اثر اسی حیثیت سے حسب استعداد سننے والوں پر ہوتا ہے، بشرطے کہ استعداد میں قابلیت ہو. جو لوگ خدا تعالی سے زیادہ مناسبت رکھتے ہیں اور خوف اور خشیت رکھتے ہیں ان پر اثر زیادہ ہوتا ہے. اس کا نشان یہ ہے کہ روح تزکیہ نفس کے لیے دوڑتی ہے اور بے اختیار ہو کر خدا تعالیٰ کی طرف جاتی ہے. اگر نفس امارہ کے ساتھ تعلق زیادہ ہے اور اس کی حکومت کے نیچے ہے تو طبیعت میں ایک اضطراب اور قلق سا پیدا ہوتا ہے، اس کی باتوں سے نفرت معلوم ہوتی ہے، وہاں بیٹھنے اور سننے کو جی نہیں چاہتا بلکہ گھبراہٹ معلوم ہوتی ہے. جب انسان ایک قسم کی بے چینی اور بے لذتی ایک حقانی وائس کی باتوں سے اپنے دل میں پائے، اس کو واجب ہے کہ وہ اپنی روح کی فکر کرے کہ وہ ہلاکت کے گڑے میں پہنچی ہوئی ہے. خدا کی باتوں سے بے لطفی اور بے ذوقی، اس سے بڑھ کر دنیا میں ہلاک کرنے والی چیز کیا ہوگی؟ اس کا علاج کیا ہے؟ اس کا علاج استغفار، خدا کے حضور رجوع، اپنے گناہوں کی معافی کے لیے دعائیں اور ان پر تمام. اگر اس نسخے کو استعمال کیا جائے تو میں یقیناً کہہ سکتا ہوں کہ اس بے لطفی سے ایک لطف اور اس بے ذوقی میں سے ایک ذوق پیدا ہو جائے گا. پھر وہی روح جو خدا کے حضور جانے سے بھاگتی اور خدا کی باتوں کے سننے سے نفرت کرتی تھی، خدا کی طرف گیند کی طرح لڑکتی ہوئی چلی جائے گی. فرمایا نفس کی یہ تین قسمیں ہیں، امارہ، لوامہ، مطمئنہ. مطمئنہ کی ایک حالت نفس زکیہ کہلاتی ہے. نفس زکیہ بچوں کا نفس ہوتا ہے جس کو کوئی ہوا نہیں لگی ہوتی اور وہ ہر قسم کے نشیب و فراز سے ناواقف ایک ہموار سطح پر چلتے ہیں. نفس امارہ وہ ہے جبکہ دنیا کی ہوا لگتی ہے. نفس لوامہ وہ نفس ہے جبکہ جوش آتا ہے اور لغزشوں کو سوچتا ہے اور کوشش کرتا ہے اور بدیوں سے بچنے کے لیے دعا کرتا ہے، اپنی کمزوریوں سے آگاہ ہوتا ہے. اور نفس مطمئنہ وہ ہے جبکہ ہر قسم کی بدیوں سے بچنے کی بفضل الہی قوت اور طاقت پاتا ہے اور ہر قسم کی آفتوں اور مصیبتوں سے اپنے آپ کو امن میں پاتا ہے اور اس طرح پر ایک برودت اور اطمینان قلب کو حاصل ہوتا ہے کہ کسی قسم کی گھبراہٹ اور اضطراب باقی نہ رہے. اس کی مثال اس طرح کی ہے کہ اللہ تعالیٰ نے انسان کے وجود میں تین قسم کی حکومت رکھی ہے، ایک دماغ، دوسرا دل، تیسری زبان. دماغ عقول اور براہین سے کام لیتا ہے اور اس کا کام یہ ہے کہ ہر وقت وہ ایک تراش خراش میں لگا رہتا ہے اور نئی نئی براہین اور حجج کو سوچتا رہتا ہے. اس کے سپرد یہی خدمت ہے کہ وہ مقدمات مرتب کر کے نتائج نکالتا رہتا ہے. قلب سے کام نہیں لیتا کیونکہ اس کا تعلق ملک الملوک سے ہے، اس لیے کبھی سری الہام سے کبھی خفی الہام سے اطلاع پاتا ہے. یوں بھی کہہ سکتے ہیں کہ دماغ وزیر ہے، وزیر مدبر ہوتا ہے، اس لیے دماغ تجاویز، اسباب، دلائل اور نتائج کے متعلق کام میں لگا رہتا ہے. قلب کو ان سے کام نہیں ہے، اس کے اندر اللہ تعالیٰ نے قوت حادثہ رکھی ہوئی ہے، جیسے چونٹی جہاں کوئی شیرینی رکھی ہوئی ہو مان اس جگہ پر پہنچ جاتی ہے، حالانکہ اس کے لیے دلیل اس امر کی نہیں ہوتی کہ وہاں شیرینی ہے، بلکہ خدا تعالیٰ نے اس میں ایک قوت حادثہ رکھی ہوئی ہے جو اس کی راوری کرتی ہے. اسی طرح پر قلب کو چونٹی کے ساتھ مشابت ہے کیونکہ اس میں بھی وہ قوت حادثہ موجود ہے جو اس کی رہنمائی کرتی ہے, اور وہ دلائل اور براہین اور ترتیب مقدمات اور استخراج نتائج کی ضرورت نہیں رکھتا. کو یہ امر دیگر ہے کہ دماغ اس کے لیے یہ اسباب اور امور بھی وہاں پہنچا دیتا ہے. فرمایا قلب کے معنی ایک ظاہری اور جسمانی ہے اور ایک روحانی. ظاہری معنی تو یہ ہے کہ پھرنے والا, چونکہ دوران خون اسی سے ہوتا ہے اس لیے اس کو قلب کہتے ہیں. روحانی طور پر اس کے یہ معنی ہے کہ جو ترقیات انسان کرنا چاہتا ہے وہ قلب ہی کے تصرف سے ہوتی ہیں. جس طرح پر دوران خون انسانی زندگی کے لیے اشد ضروری چیز ہے اسی قلب سے ہوتا ہے, اسی طرح پر روحانی ترقیوں کا اسی کے تصرف پر انحصار ہے. بعض نادان آج کل کے فلسفی بے خبر ہیں, وہ تمام عمدہ کاروبار کو دماغ سے منسوخ کرتے ہیں, مگر وہ اتنا نہیں جانتے کہ دماغ تو صرف دلائل و براہین کا مرکہ ہے. قوت متفکرہ اور حافظہ دماغ میں ہے, لیکن قلب میں ایک ایسی چیز ہے جس کی وجہ سے وہ سردار ہے. یعنی دماغ میں ایک قسم کا لطف تکلف اور قلب میں نہیں, بلکہ وہ بلا تکلف ہے. اس لیے قلب رب العرش سے ایک مناسبت رکھتا ہے. صرف قوت حادثہ کے ذریعہ دلائل و براہین کے بغیر پہچان جاتا ہے. اس لیے حدیث شریف میں آیا ہے استفت القلب, یعنی قلب سے فتویٰ پوچھ لے, یہ نہیں کہ دماغ سے فتویٰ پوچھ لو. اور الوہیت کی تار اسی کے ساتھ لگی ہوتی ہے, کوئی اس کو بعید نہ سمجھے. یہ بات ادق اور مشکل تو ہے, مگر تزکیہ نفس کرنے والے جانتے ہیں کہ یہ مکرمات قلب میں موجود ہیں. اگر قلب میں یہ طاقتیں نہ ہوتی تو انسان کا وجود ہی بیکار سمجھا جاتا. صوفی اور مجاہدہ کرنے والے لوگ جو تصوف اور مجاہدات کے مشاغل میں مصروف ہوتے ہیں, وہ خوب جانتے ہیں کہ قلب سے روشنی اور نور کے ستون شہودی طور پر نکلتے ہوئے دیکھتے ہیں اور یہ خط مستقیم میں آسمان کو جاتے ہیں. یہ مسئلہ بدیہی اور یقینی ہے, میں اس کو خاص مثال کے ذریعے سے بیان نہیں کر سکتا. ہاں, جن لوگوں کو مجاہدات کرنے پڑتے ہیں یا جنہوں نے سلوک کے منزلوں کو طے کرنا چاہا ہے, انہوں نے اس کو اپنے مشاہدہ اور تجربے سے صحیح پایا ہے. قلب اور عرش کے درمیان گویا باریک تار ہے. قلب کو جو حکم کرتا ہے اس سے ہی لذت پاتا ہے, خارجی دلائل اور براہین کا محتاج نہیں ہوتا, بلکہ ملہم ہو کر خدا سے اندر ہی اندر باتیں پا کر فتویٰ دیتا ہے. ہاں, یہ بات سچ ہے کہ جب تک قلب قلب ہے, لاکنہ نسما اور ناقل کا مستحق ہوتا ہے. یعنی انسان پر ایک وہ زمان آتا ہے کہ جس میں قلب و دماغ کی قوتیں اور طاقتیں نہیں ہوتی ہیں, پھر ایک اور زمانہ دماغ کا آتا ہے, دماغی قوتیں اور طاقتیں نشو و نما پاتی ہیں, اور ایک ایسا زمانہ آتا ہے کہ قلب منور اور مستعل اور روشن ہو جاتا ہے. جب قلب کا زمانہ آتا ہے, اس وقت انسان روحانی بلوغ حاصل کرتا ہے اور دماغ قلب کے تابع ہو جاتا ہے, اور دماغی قوتوں اور قلب کی خاصیتوں اور طاقتوں پر فوق نہیں. یہ بھی یاد رہے کہ دماغی حالتوں کو مومنوں سے یہ خصوصیت نہیں ہے. ہندو اور چوڑے وغیرہ بھی سب کے سب ہر ایک دماغ سے کام لیتے ہیں. جو لوگ دنیاوی معاملات اور تجارت کے کاروبار میں مصروف ہیں, وہ سب کے سب دماغ سے کام لیتے ہیں. ان کی دماغی قوتیں پورے طور پر نشو و نما پائی ہوئی ہوتی ہیں, اور ہر روز نئی نئی باتیں اپنے کاروبار کے متعلق ایجاد کرتے ہیں. یورپ اور نئی دنیا کو دیکھو کہ یہ لوگ کس قدر دماغی قوتوں سے کام لیتے ہیں اور کس قدر آئے نئی ایجادیں کرتے ہیں. قلب کا کام جب ہوتا ہے, جب انسان خدا کا بنتا ہے, اس وقت اندر کی ساری طاقتیں اور ریاستیں معدوم ہو کر قلب کی سلطنت ایک اقتدار اور قوت حاصل کرتی ہے, تب انسان کامل انسان کہلاتا ہے. یہ وہی وقت ہوتا ہے جب کہ وہ نفخت و فیہ میں روحی کا مصداق ہو جاتا ہے اور ملائکات تک اسے سجدہ کرتے ہیں. اس وقت وہ ایک نیا انسان ہوتا ہے, اس کی روح پوری لذت اور سرور سے سرشار ہوتی ہے. فرمایا لوگوں نے کلمۃ اللہ کے لفظ پر جو مسیح کے نسبت آیا ہے سخت غلطی کھائی ہے, اور مسیح کی کوئی خصوصیت سمجھی ہے, حالانکہ ایسا ہرگز نہیں ہے. ہر انسان جب نفسانی ظلمتوں اور گندگیوں اور تیرگیوں سے نکل آتا ہے اس وقت وہ کلمت اللہ ہو جاتا ہے. یاد رکھو انسان کلمت اللہ ہے کیونکہ اس کے اندر روح ہے جس کا نام قرآن شریف میں امر ربی رکھا گیا ہے. لیکن انسان نادانی اور ناواقفی سے روح کی کچھ قدر نہ کرنے کے باعث اس کو انواع و اقسام کی سلاسل اور زنجیروں میں مقید کر دیتا ہے اور اس کی روشنی اور صفائی کو خطرناک تاریکیوں اور سیاہ کاریوں کی وجہ سے اندھا اور سیاہ کر دیتا ہے اور اسے ایسا دھندلا بناتا ہے کہ پتہ بھی نہیں لگتا. لیکن جب توبہ کر کے اللہ تعالیٰ کی طرف رجوع کرتا ہے اور اپنی ناپاک اور تاریک زندگی کی چادر اتار دیتا ہے تو قلب منور ہونے لگتا ہے اور پھر اصل مبدا کی طرف رجوع ہوتا ہے, یہاں تک کہ تخوا کے انتہائی درجے پر پہنچ کر سارا میل کچال اتر کر پھر وہ کلمت اللہ ہی رہ جاتا ہے. یہ ایک باریک علم اور معرفت کا نقطہ ہے, ہر شخص اس کی تہ تک نہیں پہنچ سکتا. انسان کا کمال یہ ہے کہ اس میں حقیقی معرفت اور سچی فراست جو ایمانی فراست کہلاتی ہے, جس کے ساتھ اللہ کا ایک نور ہوتا ہے جو اس کی ہر راہ میں رہنمائی کرتا ہے, پیدا ہو جائے بدوں اس کے انسان دھوکے سے بچ نہیں سکتا اور رسم و عادات کے طور پر کبھی کبھی نہیں بلکہ بسا اوقات سم قاتل پر خوش ہو جاتا ہے. پنجاب و ہندوستان کے سجادہ نشین اور گدیوں کے پیرزادے قوالوں کے گانے سے اور ہوا کے نعرے ہونے اور الٹے سیدھے لٹنے میں ہی اپنی معرفت اور کمال کا انتہا جانتے ہیں اور ناواقع پیر پرست ان باتوں کو دیکھ کر اپنی روح کی تسلی اور اطمینان لوگوں کے پاس تلاش کرتے ہیں. مگر غور سے دیکھو کہ یہ لوگ اگر فریب نہیں دیتے تو اس میں شک نہیں ہے کہ فریب خوردہ ضرور ہیں, کیونکہ سچا رشتہ جو عبودیت اور الوہیت کے درمیان موجود ہے, جس کے حقیقی نکلتی ہے اور ایسی لذت پیدا ہوتی ہے کہ دوسری لذت اس کا مقابلہ نہیں کر سکتی, اس کو انقلابازیوں سے کچھ بھی تعلق نہیں. ہم نہایت نیک نیتی کے ساتھ اور اللہ تعالیٰ خوب جانتا ہے کہ ہماری نیت کیسی ہے پوچھتے ہیں کہ اگر اس قسم کے مشورے عبادت الہی اور معرفت الہی کا مجھے بن سکتے ہیں اور انسانی روح کے کمال کا باعث بن سکتے ہیں تو پھر بازیگروں کو معرفت کی معراج پر پہنچا ہوا سمجھنا چاہیے. اور انگریزوں نے تو ان کھیلوں اور کرتبوں میں اور بھی حیرت انگیز ترقیاں کی ہیں اور باوجود ان ترقیوں کے ان کی معرفت خدا کی نسبت یا تو یہ ہے کہ وہ سرے سے ہی منکر اور دہریہ ہے, اور اگر اقرار بھی کیا ہے تو یہ کہ ایک ناتوان اور بےکس انسان کو جو ایک عورت مریم کے پیٹ سے پیدا ہوا خدا بنا لیا اور ایک خدا کو چھوڑ کر تین خداؤں کے قائل ہوئے, جن میں سے ایک کو ملعون اور حاویہ میں 3 دن رہنے والا تجویز کیا. فرمایا اب اے دانش مندو, اب اے دانش مندو سوچو اور اے سلیم فطرت والوں غور کرو کہ اگر اس الٹا سیدھا لٹکنے اور تبلا اور سرنگی کے ذریعہ خدا کی معرفت اور انسانی کمال حاصل ہو سکتا تھا تو پھر کیا وجہ ہے کہ اس فن میں دہریہ اور موجود انگریزوں کو جو قسم قسم کے باجے اور گانے کے سامان نکالتے ہیں ایسے ہی ٹھوکر لگی کہ وہ خدا کے بالکل منکر یا تسلیس کے قائل ہو گئے. باوجود کہ دنیاوی امور میں ایجادات اور اختراعات میں ان کی عقلیں ترقی پذیر سمجھ جاتی ہیں, پھر اس پر اور بھی غور کرو اور سوچو کہ اگر یہی معرفت کا ذریعہ تھا تو تھیٹروں میں ناچنے والے اور اچھا ناچنے گانے والے سب اعلیٰ درجے کے صاحب دل اور صاحب کمال ماننے پڑیں گے. افسوس ان لوگوں کو خبر ہی نہیں کہ خدا کی معرفت کیا ہوتی ہے اور انسانی کمال نام کس کا ہے, وہ شیطانی حصے کی شناخت نہیں کر سکے. انہوں نے صرف چند قطرے کے آنسوں کے بہا لینے اور 2-3 چیخیں مار دینا ہی روح کی تسلی اور اطمینان کا موجب سمجھ رکھا ہے. بسا اوقات انسان ناول پڑھتا ہے جب اس کے کسی دردناک حصے پر پہنچتا ہے باوسوے کے جانتا ہے کہ یہ ایک فرضی کہانی اور چھوٹا قصہ ہے, لیکن پھر بھی وہ ضبط نہیں کر سکتا اور بعض دفعہ چیخیں مار مار کر رو پڑتا ہے इससे मालूम हुआ कि मांस रोना और चिल्लाना भी अपने अंदर कोई हकीकत नहीं रखता। मैंने सुना है कि मुलुक चुगताइया कैद सल्तनत में बाज लोग ऐसे होते थे जो शर्त लगाकर यकीनन रुला देते थे और हंसा देते थे। और अब तो सरी ये बात मौजूद है कि तरह तरह के नावल मौजूद हैं, बाज ऐसे हैं कि उनको पढ़कर बेख्तियार हंसी आती है और बाज ऐसे हैं कि उनको पढ़कर दिल बेख्तियार होकर दर्दमंद हो जाता है, हालांकि उनको यकीनन बनावटी किस्से और फर्जी कहानियां जानता है। फरमाया इससे साफ मालूम हो गया कि इंसान धोखा खाता है, और ये उस वक्त होता है जब इंसान नफसानी अगराज और रूहानी मतालिब तमीज नहीं करता। जिस कदर लोग दुनिया में हैं उनमें एक बहुत बड़ी तादाद ऐसे लोगों की है जो अलामात हकीकिया से बेनसीब हैं, उनके मुंह से मारिफ और हकायक नहीं निकलते, फिर रुला देते हैं। उसकी ये वजह नहीं है कि वह हकायक और मारिफ से बारेवर हैं जो अबूदियत के रंग से रंगीन होकर उलूहियत के अजमत व जलाल से खायफ और तरसा होकर बोलते हैं, बल्कि उसकी तह में वही बात है जो मैंने अभी नावलों और कहानियों के मुतालिक बयान की है। वह खुद भी नफ्स की हवा में मुबतला होते हैं और यूं रोना कुछ फायदा नहीं देता। हाँ, अगर अल्लाह ताला की अजमत व जबरूत और उसकी खशियत का गलबा दिल पर हो और इसमें रिक्कत और गुदाजश पैदा होकर खुदा के लिए एक कतरा भी आंख से निकले तो वो यकीनन दोजख को हराम कर देता है। बस इंसान ऐसे धोखा ना खाए कि मैं बहुत रोता हूं, उसका फायदा बजुद उसके और कुछ नहीं कि आंख दुखने आ जाएगी और जो अमराज चश्मे मुबतला हो जाएगा। फरमाया मैं तुम्हें नसीहत करता हूं कि खुदा के हुजूर उसकी खशियत से मुतासिर होकर रोना दोजख को हराम कर देता है, लेकिन ये गिरिया बुका नसीब नहीं होता जब तक के खुदा को खुदा और उसके रसूल को रसूल न समझे और उसकी सच्ची किताब पर इत्तला ना हो, न सिर्फ इत्तला बल्कि ईमान। फरमाया तबीब जैसे एक मरीज को जुलाब देता है और उसको हल्के हल्के दस्त आते हैं, वो मर्ज को जाया नहीं करते जब तक जिगरी दस्त ना आवे, जो अपने साथ तमाम मवाद रद्दिया और फासिदा को लेकर निकलते हैं और हर किस्म के आफूनतें और जहरें जिन्होंने मरीज को अंदर ही अंदर मुजमहिल और मुस्तरिब कर रखा था उनके साथ निकल जाती हैं, तब उसको शफा होती है। इसी तरह ये जिगरी गिरिया और बुका आस्ताना आलूयत पर हर एक किस्म की नफसानी गंदगियों और मुफसिद मवाद को लेकर निकल जाता है और उसको पाक व साफ बना देता है। अहलुल्लाह का एक आंसू जो तौबत और नसू के वक्त निकलता है, हवा हवस के बंदे और रियाकार जुल्मतों के गिरफ्तार के एक दरिया बहा देने से अफजल और आला है, क्योंकि वो खुदा के लिए है और ये खल के लिए या अपने नफ्स के लिए। इस बात को कभी अपने दिल से माफ ना करो कि खुदा ताला के हजूर इखलास और रास्तबाजी की कदर है, तकल्लुफ और बनावट उसके हजूर कुछ काम नहीं दे सकती। फरमाया अब अगर ये सवाल हो कि फिर इस दर्जा के हसूल के लिए क्या किया जाए और कुरान करीम ने इस दर्जे पर पहुंचने का क्या जरिया बताया है, तो उसका जवाब यह है कि खुदा ताला ने दो बातें इसके लिए बताओ रसूल रखी हैं। अव्वल ये कि दुआ करो, ये सच्ची बात है, खुलकल इंसान ज़ईफ़ा, इंसान कमजोर मखलूक है, तो अल्लाह ताला के फजल और करम के बदौलत कुछ भी नहीं कर सकता। उसका वजूद और उसकी परवरिश और बका के सामान सब के सब अल्लाह ताला के फजल पर मौकूफ हैं। अहमक है वह इंसान जो अपनी अक्ल और दानिश या अपने माल और दौलत पर नाज करता है, क्योंकि ये सब कुछ अल्लाह ताला ही का दिया है, वो कहां से लाया। और दुआ के लिए यह जरूरी बात है कि इंसान अपने ज़ौफ और कमजोरी का पूरा ख्याल और तसव्वुर करे। जो जो वह अपनी कमजोरी पर गौर करेगा उसी कदर अपने आप को अल्लाह ताला की मदद का मोहताज पाएगा, और इस तरह पर दुआ के लिए उसके अंदर एक जोश पैदा होगा। जैसे इंसान जब मुसीबत से मुबतला होता है और दुख या तंगी महसूस करता है तो बड़े जोर के साथ पुकारता और चिल्लाता है और दूसरे से मदद मांगता है, اسی طرح اگر وہ اپنی کمزوریوں اور لغزشوں پر غور کرے گا اور اپنے آپ کو ہر آن خدا تعالیٰ کی مدد کا محتاج پائے گا تو اس کی روح پورے جوش اور درد سے بے قرار ہو کر آستانہ الوہیت پر گرے گی اور چلائے گی اور یا رب کہہ کر پکارے گی۔ غور سے قرآن کریم کو دیکھو تو تمہیں معلوم ہوگا کہ پہلی صورت میں اللہ تعالیٰ نے دعا کی تعلیم دی ہے، اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین۔ دعا تبھی جامع ہو سکتی ہے کہ وہ تمام منافع اور مفاد کو اپنے اندر رکھتی ہو اور تمام نقصانوں اور بہترین منافع جو ہو سکتے ہیں اور ممکن ہیں وہ اس دعا میں مطلوب ہیں، اور بڑی سے بڑی نقصان رساں چیز جو انسان کو ہلاک کر دیتی ہے اس سے بچنے کی دعائیں۔ فرمایا میں بار بار کہہ چکا ہوں کہ منعم علیہ چار قسم کے لوگ ہیں، اول نبی، دوم صدیق، سوم شہید، چار صالحین۔ پس اس دعا میں گویا ان چاروں گروہوں کے کمالات کی طلب ہے۔ نبیوں کا عظیم الشان کمال یہ ہے کہ وہ خدا سے خبریں پاتے ہیں، چنانچہ قرآن شریف میں آیا ہے لا یظہر علی غیب احد الا من ارتضا من رسول، یعنی خدا تعالیٰ کے غیب کی باتیں کسی دوسرے پر ظاہر نہیں ہوتی، ہاں اپنے نبیوں میں سے جس کو وہ پسند کرے۔ جو لوگ نبوت کے کمالات سے لیتے ہیں اللہ تعالیٰ ان کو قبل از وقت آنے والے واقعات کی اطلاع دیتا ہے، اور یہ ایک بہت بڑا عظیم الشان نشان خدا کے مامور اور مرسلوں کا ہوتا ہے، اس سے بڑھ کر اور کوئی معجزہ نہیں۔ پیش گوئی بہت بڑا معجزہ ہے، تمام کتب سابقہ اور قرآن کریم سے یہ بات واضح طور پر ثابت ہے کہ پیش گوئی سے بڑھ کر کوئی نشان نہیں۔ فرمایا نادان اور بد اندیش مخالفوں نے اس علم پر کبھی غور نہیں کیا، رسول اللہ صلی اللہ علیہ وسلم کے معجزات پر اعتراض کیا ہے، مگر افسوس ہے ان آنکھ بند کر کے اعتراض کرنے والوں کو یہ معلوم نہ ہوا کہ اس قدر معجزات ہمارے نبی کریم صلی اللہ علیہ وسلم سے ظاہر ہوئے ہیں۔ دنیا میں کل نبیوں کے معجزات کو بھی اگر ان کے مقابلہ میں رکھیں تو میں ایمان سے کہتا ہوں کہ ہمارے پیغمبر خدا صلی اللہ علیہ وسلم کے معجزات بڑھ کر ثابت ہوں گے، قطع نظر اس بات کے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی پیشگوئیوں سے قرآن شریف بھرا پڑا ہے اور قیامت تک اور اس کے بعد تک کی پیشگوئیاں اس میں موجود ہیں۔ سب سے بڑھ کر ثبوت رسول اللہ صلی اللہ علیہ وسلم کی پیشگوئیوں کا یہ ہے کہ ہر زمانے میں ان پیشگوئیوں کا زندہ ثبوت دینے والا موجود ہوتا ہے، چنانچہ اس زمانے میں اللہ تعالیٰ نے مجھے بتا اور نشان کھڑا کیا اور پیشگوئیوں کا ایک عظیم الشان نشان مجھے دیا، تا میں ان لوگوں کو جو حقائق سے بے بہرا اور معرفت الہی سے بے نصیب ہیں روز روشن کی طرح دکھا دوں کہ ہمارے پیغمبر خدا صلی اللہ علیہ وسلم کے معجزات کیسے مستقل اور دائمی ہیں۔